اللهم صل على محمد وآل محمد. मेरी आवाज में तो कोई प्रॉब्लम नहीं जी?
नहीं
हसन भाई,
अलहमदुलिल्लाह
आवाज आ रही है? ठीक
जी जी बिल्कुल अलहमदुलिल्लाह
ठीक أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين. اللهم يا مالك الملك تؤتي الملك من تشاء وتنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير إنك على كل شيء قدير. اللهم صل على جميع الأنبياء والمرسلين والشهداء والصديقين وعبادك الصالحين على الخصوص على محمد سيد المرسلين والنبيين وعلى آله الأطيبين الأطهرين. إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا. اللهم صل على محمد وعلى محمد. أما بعد، فقال الله سبحانه وتعالى في كتابه الكريم: يريدون ليطفئوا نور الله بأفواههم والله متم نوره ولو كره الكافرون. هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون. صلوات
اللهم صل على محمد وعلى
ان شاء الله. بتعید پروردگار و اذن الہی کہ آپ حضرات کی خواہش کے مطابق پانچ مجالس کے سلسلے کا، کیونکہ بہتر یہی سمجھا ہم نے کہ جب بات کریں، اور اگر پانچ مجالس کی بات ہے تو اس میں کسی موضوع کو عنوان بنا کر بات کی جائے، بجائے اس کے کہ پانچ ڈسکریٹ الگ الگ علیحدہ علیحدہ مجالس سے خطاب کیا جائے. کیونکہ ظاہر ہے کہ ہماری پوری کوشش یہی ہوتی ہے کہ جو بھی فکر ہے یا جو بھی ہمارا موضوع گفتگو ہے، وہ سب کا سب بیس کرے قرآن پر، اس کی فاؤنڈیشن جو ہے وہ کلام الہی پر. اور جب بھی ہم قرآن کریم سے استفادے کے لیے قرآن کی محضر میں اور بارگاہ میں حاضر ہوتے ہیں، تو اب قرآن کریم کے اندر اس قدر گہرائی اور وسعت ہے کہ اتنے مختصر سے وقت میں مطالب کو سمیٹنا ممکن ہوتا نہیں، اور خود کہنے والے کو بھی بہت تشنگی سی محسوس ہوتی رہ جاتی ہے. تو اس حوالے سے ہم نے جس موضوع پر بات کرنے کا، یوں کہہ لیں کہ خدا نے ہمارے دماغ میں خیال ڈالا، وہ یہ کہ ایک ایسا موضوع کہ جو ہماری زندگیوں کے حوالے سے بہت زیادہ امپورٹنٹ بھی ہے، ہماری پریکٹیکل لائف سے بہت زیادہ ریلیونٹ بھی ہے، اور اس پر ہماری جو گفتگو ہے وہ عام طور سے بہت کم ہوتی ہے. اور وہ یہ ہے کہ ہم، یعنی اولاً تو اگر ہم امام حسین علیہ السلام کا ذکر کرتے ہیں تو وہ ذکر بھی انتہائی محدود ہوتا ہے، کہ در حقیقت ہمیں، یعنی کہ امام حسین علیہ السلام کی زندگی کے خالی ایک دن کے بارے میں ہم بات کرتے ہیں، یعنی وہ 10 محرم 61 ہجری والا دن. اس کے علاوہ آپ کی حیات طیبہ کے پہلو کیا تھے اور کس طریقے سے آپ نے زندگی گزاری، ایون اگر آپ نے بنو امیہ کی حکومت کو قبول کرنے سے انکار کیا، تو اس کے بھی کیا مراحل تھے، اس پر بھی ہماری نظر کافی کم رہتی ہے. लेकिन एक और पहलू जो हम बहुत ज्यादा इग्नोर कर देते हैं और जिसकी वजह से हमारा दीन का फहम और दीनी पिक्चर जो इमामत के जरिए से हम पर रोशन होना चाहिए उसमें बड़ी कमी रह जाती है, वो ये कि करबला के बाद क्या हुआ। करबला 60 हिजरी है, यानी 61 हिजरी का बिल्कुल शुरू है, और इमाम जमान अलैहिस्सलाम की गैबत जो है वो 260 हिजरी है। इन 200 सालों में आइम्मा अलैहिस्सलाम ने क्या किया, इस ये पूरी जो 200 साल तारीख इमामत है ये किस चीज से मुताल्लिक है, उसमें आइम्मा अलैहिस्सलाम क्या कर रहे थे। यानी हम अगर मिसाल के तौर पर समझते हैं कि इमाम हुसैन के बाद दीन अगर खाली मजलिस और मातम है, तो क्या इमाम हुसैन अलैहिस्सलाम के बाद बाकी 9 आइम्मा ने अपनी पूरी जिंदगी खाली मजलिस और मातम में गुजारी है, वो क्या चीज थी। और अगर हमें इस बात की तरफ हम तवज्जो करते हैं कि यजीद ऐसा इंसान था कि जो इस बात के दरपे था कि दीन मुहम्मदी को जड़ से खत्म कर दिया जाए, क्योंकि उसके जो अशार नकल किए जाते हैं इमाम हुसैन अलैहिस्सलाम के सरे मुबारक के आने के वक्त, कि उसने कहा कि ना कोई वही आई ना फरिश्ता आया, बल्कि बनी हाशिम ने नऊज़ुबिल्ला हुकूमत को हासिल करने के लिए ये एक ढोंग रचाया था दीन का और इस्लाम का। अगर ये अशार उसके हैं, और यानी कि उलमा जब नकल करते हैं तो बिल्कुल कवी इम्कान इस बात का है कि ये तमाम बातें थी, और अगर ये अशार ना भी हो तो उसकी तमाम हरकतें जो हैं वो यही साबित करती कि वो दीन मुहम्मदी को, उसकी हकीकत को, उसकी असलियत को मिटाने के दर पे था। तो फिर यानी उसके इन तमाम चीजों का, और उसका जो पूरा एक कबीला था उसके साथ, उसके हम ख्याल लोग थे, वो सब किधर गए? क्या उन्होंने बाद में भी अपनी प्लान्स पर अमल किया या करते रहे या आज भी कर रहे हैं? और उनके खिलाफ बाकी आइम्मा ने कोई महाज बनाया? अगर उन्होंने अहले बैत अलैहिस्सलाम को, कि जो कि यादगार नबूवत और रिसालत थे, फकत नवासे रसूल नहीं थे बल्कि रसूल खुदा की, यानी रसालत और नबूवत की यादगार थे, उनकी निशानी थे, अगर उनको घेर कर तहे तेग कर दिया, तो उसके बाद बाकी आइम्मा ने क्या इस चीज से बचाव के लिए कोई इंतजाम फरमाया या नहीं फरमाया कि ये तमाम के तमाम मामला दोबारा ना आ सकें, इन लोगों के जितने भी प्लान्स हैं उनको डिफीट करने के लिए क्या मनसूबाबंदी थी। तो ये एक ऐसा मौजू है कि जो हमारे लिए बहुत ज्यादा तवज्जो का तलबगार है, लेकिन अफसोस की बात वही है कि हमारे साथ जो हो रहा है, और काफी सदियों से मुसलमानों का जो एक मेंटल अप्रोच बन चुकी है वो जज्बातीयत की तरफ ज्यादा माइल है, कि हमने अपनी पूरी जिंदगी में जज्बातीयत को फौकियत दी है अकल पर और हिकमत पर, और दीन भी इस हवाले से कोई एक्सेप्शन नहीं है कि दीन के बारे में जब हम बार बार यानी कुरान करीम की आयतों में देखते हैं कि खुदा अपने आप को पहचानवाता है, इन्नल्लाह अजीज उल हकीम अलीम उल हकीम, और इल्म हिकमत खबीर, ये तमाम की तमाम सिफात खुदा की हमारे सामने आती हैं, लेकिन उसके बावजूद हमारा दीन इन सिफात से खाली होता चला गया है, और उसी की प्रॉब्लम्स हम आज के दौर में देख रहे हैं। तो एक ये बुनियादी यानी कि बैकग्राउंड आपकी खिदमत में कि ये मौजू और उसकी अहमियत क्या है, कि जिस पर इंशाअल्लाह बात करने का इरादा रखते हैं। और दूसरी एक बात और भी कि तकरीबन ये आज की बात नहीं है, सदियों से ऐसा ही है कि अलल खुसूस शिया ने अहले बैत अलैहिस्सलाम और बिलउमूम तमाम मुसलमान मेहदी मौऊद की आमद के मुंतजर हैं। और ये मैं आपकी खिदमत में बात अर्ज करूं कि जब भी कोई बड़ा फितना बरपा होता है तो ये वाली बातें बहुत ज्यादा उभरना शुरू हो जाती हैं, यानी कि जब चंगेज खान ने اور منگولز نے حملہ کیا تھا اسلامی سلطنت پر اور اس کو تخت و تاراج کرنا شروع کیا، تباہی و بربادی، اور بہت ہی خوفناک دور تھا وہ مسلمانوں کے لیے، بہت خوفناک دور تھا کہ جب بغداد پر حملے ہو رہے تھے، ایران پر حملے ہو رہے تھے، سینٹرل ایشیا پورا ان کے زیر تسلط، بلکہ ان کے گھوڑوں کی ٹاپوں کے تلے روندا جا رہا تھا، تو اس وقت بھی لوگ تقریباً پر یقین تھے کہ یہ وہی دور ہے کہ جس میں امام مہدی آ جائیں گے. اور ایسے ہی مختلف، اور یہ زمانہ میں آپ کو بتاؤں کب کا ہے، تقریباً آج سے 800-900 سال پہلے کا دور ہے، جب ان کی منگولز کی یلغار بھی تھی بلاد اسلامیہ پر، اسلامک سٹیز اور کنٹریز پر. اور اسی طریقے سے ہر دور میں، تو ایسے ہی آج بھی ہم، کیونکہ ہمارا دور بھی فتنوں سے، حوادث سے پر ہے، اور کوئی سال نہیں جاتا یا تھوڑا سا عرصہ نہیں گزرتا کہ کوئی نہ کوئی نیا فتنہ کھڑا ہوا ہوتا ہے، تو اس میں بھی ہم مسلسل اور یہ سوچنے میں حق بجانب بھی ہیں کہ وہ ہستی کہ جس کا ہم سب کو انتظار ہے، جو منجی بشر ہے، انسانیت کو اس کے تمام مسائل سے، مشکلات سے باہر نکالنے والا ہے، وہ ہستی ایکسپیکٹڈ ہے. لیکن میں آپ کو تھوڑا سا ایک بات اور بھی یاد دلاتا جاؤں، اس کا تذکرہ میں ویسے کر بھی چکا ہوں، کہ ہمارے سامنے طول تاریخ میں یہ تقریباً اگر میں کاؤنٹ کروں تو یہ چوتھا واقعہ ہے کسی نجات دلانے والے کے انتظار کا. لوگ پریشانی میں ہیں اور وہ منتظر ہیں کہ غیب سے ہماری مدد ہوگی اور کوئی نجات دلانے والا ہمیں آئے گا اور ہماری مشکلات کو آسان کرے گا. کیوں؟ اس لیے کہ ہم اب اس پوزیشن میں نہیں رہے کہ اپنے مسائل خود حل کر سکیں. پہلا واقعہ وہ ہے کہ جو ہم نے آپ کو تفصیل سے سنایا تھا، جناب تالوت والا، کہ حضرت تالوت کا جو واقعہ تھا کہ اس وقت بھی بنی اسرائیل کی حالت یہی تھی کہ وہ دربدر تھے، اپنے گھروں سے نکال دیے گئے تھے، اور ان کے پاس بالکل بھی اس قسم کی کوئی اپرچونٹی نہیں تھی کہ وہ اپنے دشمن کو شکست دے سکیں، اور اسی وجہ سے وہ اپنے پیغمبر کے پاس گئے، انہوں نے ان سے درخواست کی، پیغمبر نے آؤٹ آف دا بلو ایک ان کے لیے حاکم کو مقرر کیا، اور ایک غیبی انتظام کے تحت انہوں نے اپنے دشمن کو شکست دی، اور حضرت داؤد علیہ السلام ایک نئے ریوائولسٹ آف بنی اسرائیل کے طور پر سامنے آ گئے آؤٹ آف نتھنگ. یعنی کوئی بھی ایکسپیکٹ ہی نہیں کرتا تھا. حضرت داؤد کوئی بڑا نام نہیں تھے، کچھ بھی نہیں تھا، کوئی معرف پہچانی والی شخصیت نہیں تھے. لیکن اس میں خاص بات یہ تھی، اس پورے واقعے میں اگر آپ یاد کریں، خاص بات یہ تھی کہ جو لوگ نجات دلانے والے کے منتظر تھے، ان میں سے کوئی بھی آخری معرکے تک نہیں پہنچ پایا تھا. وہ سب کے سب علیحدہ اور جدا ہو گئے تھے. مجھے اب، میں اس کو دہرا نہیں سکتا ہوں، لیکن میں 2-3 دفعہ اس واقعے کو تفصیل سے بیان کر چکا ہوں، آپ ریکال کر سکتے ہیں کہ جتنے لوگ گئے تھے وہاں پیغمبر کے پاس کہ ہمیں بتائیں، ہمیں کوئی حاکم دیں، ہمیں سالار دیں کہ جس کے ساتھ ہم اپنے گھروں کو، اپنی اولاد کو، سب کو واپس لے سکیں، ان میں سے کوئی نہیں تھا. آخر میں کون تھے؟ الذین یظنون انہم ملاقو اللہ، جو میدان جنگ میں کھڑے ہوئے تھے، وہ سب لوگ الگ ہو چکے تھے، صرف وہ لوگ میدان جنگ میں کھڑے ہوئے تھے کہ جو اپنے گھروں سے اللہ سے ملاقات کی امید لے کر چلے تھے، وہ کھڑے ہوئے تھے. اسی طریقے سے ہمارے سامنے دوسرا واقعہ ایک نجات دہندہ کے انتظار کا ہے، حضرت مسیح علیہ السلام کا، حضرت عیسیٰ علیہ السلام، کہ اس وقت بھی بنی اسرائیل نجات دلانے والے کے شدت سے منتظر تھے. ان کی کتابوں میں موجود تھا کہ مسیح موعود آنے والا ہے، اور جب وہ آنے والا آیا تو اس وقت جو ان کے منتظرین تھے، جو انتظار کر رہے تھے، اور یا کہہ لیں جو اس وقت کے مسلمان تھے، یعنی بنی اسرائیل اور یہود، وہ ان کے خلاف ہو گئے، اور جو امت عیسوی بنی ہے وہ ان میں سے نہیں بنی ہے، وہ سب ان کے دشمن ہو گئے، ان کے مخالفین ہو گئے، امت عیسوی بنی ہے ان برہنہ پا اور ضعیف اور کمزور عوام میں سے کہ جنہیں ان رومنز نے اور یہودیوں نے اور ان سب نے اپنے پیروں کے نیچے رکھا ہوا تھا. کہ حضرت عیسیٰ علیہ السلام کے جو 12 حواریین ہیں وہ کون ہیں؟ ان میں سے کئی ایسے ہیں جو دھوبی تھے, واشرمین تھے, اور حضرت عیسیٰ گزر رہے ہیں, ان کو دیکھا ہے کہ وہ بیٹھ کے کپڑے دھو رہے ہیں دریا یا تالاب کے کنارے, اور آپ نے ان سے کہا کہ اس کو چھوڑو اور میرے ساتھ چلو, میں تمہیں دلوں کو دھونا اور نفوس کو طہارت دینا سکھاتا ہوں. کوئی نانبائی تھا, اس کو وہاں سے اٹھایا ہے. اس طریقے کے لوگ تھے جو 12 حواری تھے. ایسے ہی 600 سال کے بعد یہی اہل یہود ہیں اور نصارہ ہیں, یہ اپنے وطن کو چھوڑ کر عربین لینڈ میں آ کر آباد ہوتے ہیں. کس لیے عربین لینڈ میں آ کر آباد ہوتے ہیں؟ اس جگہ کو کیوں بساتے ہیں؟ ایک نئے جگہ کو اپنا وطن بنانے کی کوشش کیوں کرتے ہیں؟ اس لیے کہ وہ ایک پیغمبر کی آمد کا انتظار کر رہے ہیں, کہ وہ پیغمبر جو ہے ان کے خیال میں ان کے تمام مسائل حل کرے گا, یا جن لوگوں سے ان کے پرابلمز ہیں ان پرابلمز کے مقابلے میں ان کی مدد کرے گا, ان کو سپورٹ دے گا, یہ ساری باتیں ہوں گی. لیکن جب وہ پیغمبر ظاہر ہوتا ہے, جب وہ پیغمبر اپنی آمد کا اعلان کرتا ہے, تو یہ یہودی جو مدینے میں اتنے عرصے سے رہ رہے ہیں, مدینہ تو نہیں یثرب تھا اس وقت, وہ نصارہ جو ارد گرد کے علاقوں میں موجود ہیں, وہ سب کے سب مخالف ہو جاتے ہیں. اور رسول کی امت کن لوگوں میں سے بنتی ہے؟ وہ جو بت پرست تھے, جو کافر تھے, جو مشرک تھے, جو اس معاشرے کے بالکل ہی راندہ درگاہ قسم کے افراد تھے, ان میں سے امت محمدی تشکیل پاتی ہے. اور جو اس دور کے مسلمان تھے, یعنی دین کو ماننے والے لوگ تھے, ان میں سے ایک انتہائی قلیل تعداد ہے جو رسول پاک کے ساتھ شامل ہوتی ہے. تو یہ ایک عجیب معاملہ ہے, اور یہ اب چوتھا وقت ہے. یعنی اب یوں کہہ لیں کہ جو ہمیں جتنا پتہ ہے کہ اب یہ چوتھا انسٹنس ہے, یہ پہلا واقعہ نہیں ہے کہ جب لوگ یا کسی دین کو ماننے والے اپنے زندگی کے معاملات اور مشکلات سے متاثر ہو کر ایک نجات دہندہ کے منتظر ہیں, یہ پہلی دفعہ نہیں ہے. تو اگر یہ سوال ہم کریں کہ ایسا کیوں ہوتا ہے, یہ ایک ریکرنگ فینومینن کیوں ہے کہ جو لوگ بیٹھ کے انتظار کر رہے ہیں, جو ظاہراً مسلمان ہیں مومن ہیں, وہی کافر ہو جاتے ہیں, یعنی وہی منکر ہو جاتے ہیں, وہی ساتھ چھوڑ دیتے ہیں, وہی شمولیت کو ترک کر دیتے ہیں, یہ کس لیے ہوتا ہے؟ تالوت کے واقعے میں میں نے وہ ساری چیزیں آپ کے سامنے ہائی لائٹ کی تھیں قرآن کے واقعات کی روشنی میں. ان میں ایک اور خاص بات کا دھیان رکھیں کہ دیکھیں, جو لوگ یعنی یہود و نصارہ جب رسول پاک کے سامنے کے انتظار میں موجود تھے مدینے اور اس کے اطراف کی بستیوں میں, انہوں نے رسول کو جس نظر سے دیکھا تھا, وہ نظر جو تھی نا, وہ فقط ہسٹری اور جغرافی والی نظر تھی, تاریخ تھی, جغرافیہ تھا کہ وہ رسول, اس کی صورت ایسی ہوگی, وہ رسول ایسی اونٹنی پہ سوار ہوگا, وہ رسول اس شہر میں ہجرت کر کے آئے گا, اس کے یہ کیریکٹرسٹکس ہوں گی. لیکن جس طریقے سے کہ قرآن پہچانوا رہا ہے رسول کو, اور قرآن کہہ رہا ہے کہ اس کے یہ خصائل, یہ کوالٹیز تورات اور انجیل میں ہیں, اس رسول کی سورہ آراف کی آئی تھنک آیت 154 ہے کہ جس میں کہ یجدونہ مکتوباً, کہ اس کو اپنے پاس پاتے ہیں, فی التورات والانجیل, تورات اور انجیل میں اس کا ذکر پاتے ہیں. لیکن وہاں پر خدا جب بیان کر رہا ہے تو وہ ہسٹری اور جغرافی نہیں بیان کر رہا ہے, وہ رسول کے ان خصائل کو بیان کر رہا ہے کہ وہ رسول کون ہوگا, امر بالمعروف کرے گا, نہیں از منکر کرے گا, لوگوں سے ان کی جہالتوں کو دور کرے گا, انہوں نے اپنی گردن میں جہالت اور حماقت کے جو طوق ڈال رکھے ہیں, اپنے آپ کو جن خرافات کی زنجیروں سے باندھا ہوا ہے, وہ رسول آ کر ان زنجیروں کو توڑے گا, آزاد کرائے گا, ہر ایک جھوٹے خدا کی بندگی سے باہر نکال کر خدا واحد کی بندگی کی طرف لائے گا. اس پر توجہ نہیں ہے. تو ہمیں اس بات پر غور کرنا ہے کہ کہیں ہم بھی اسی ٹریپ میں تو دوبارہ نہیں آ رہے کہ جس میں ہم سے پہلے کے مسلمان اور ظاہراً مومنین پھنس چکے ہیں. وہ تمام کے تمام پرابلمز، وہ تمام کے تمام مسائل اور خرابیاں جو انہوں نے دین کو سمجھنے کے حوالے سے ان میں تھیں، اور جس کی بنا پر وہ اس نجات دلانے والی ہستی کا انتظار کرنے کرتے کرتے ان کے دشمن بن گئے، ان کے مخالف بن گئے اور ان کا ساتھ نہیں دیا. تو یہ ایک قانون الہی کے طور پر ہم کو یہ بات نظر آتی ہے کہ یہ ایسا پاسبل نہیں ہے کہ یعنی کہ ایسا کہ ہم اپنی مرضی کا انتظار نہیں کر سکتے. جو میں آپ کی خدمت میں عرض کر رہا ہوں کہ انتظار کی بھی اور انتظار کے کامیابی سے اختتام پذیر ہونے کے لیے بھی کچھ شرائط ہیں. ایسا نہیں ہے کہ ہم اپنی مرضی کا انتظار کریں کہ ہم اپنے مرضی کے مطابق سب کچھ، یعنی جیسے مثال کے طور پر کہ وہ یہودی کیوں خلاف ہو گئے جو رسول کا انتظار کر رہے تھے، کہ جو وجوہات بیان کی جاتی ہیں ان میں سب سے پہلی وجہ یہ تھی کہ وہ رسول اولاد اسحاق میں سے نہیں تھا، اولاد اسماعیل میں سے ہو گیا. کہ خدا نے ان کو یہ تو بتایا تھا تورات اور انجیل میں کہ وہ رسول جو تمہارے پاس آنے والا ہے آخری پیغمبر، اس کی شخصیت اور ظاہری جو اس کی نشانیاں ہیں وہ یہ ہیں، لیکن یہ نہیں بتایا تھا کہ وہ کس ماں کے بطن سے پیدا ہوگا، کس خاندان میں سے ہوگا. وہ ہو گیا اولاد اسماعیل میں سے، نہ کہ اولاد اسحاق میں سے. بس وہیں ان کے سارے غبارے سے ہوا نکل گئی، ان کی جڑیں کٹ گئیں ان کے انتظار کی. تو اس لیے یہ ہمارے واسطے بھی ایک بہت امپورٹنٹ اسپیکٹ ہے ہمارے انتظار کا، کہ ہم امید کرتے ہیں. جیسے میں نے کہا کہ خدا بہتر جانتا ہے کہ امام علیہ السلام انشاءاللہ کب ظاہر ہوں گے، لیکن ہم امید کرتے ہیں کہ اگر ہمیں اپنے لائف ٹائم میں امام علیہ السلام کی زیارت کرنے کا موقع ملا تو کہیں یہ سب نہ ہو جائے. کیونکہ یہ ہم دیکھ چکے ہیں کہ یہ چوتھا موقع ہے جو میں آپ کی خدمت میں عرض کر رہا ہوں، فورتھ ٹائم ہے یہ انتظار والی بات. یہ پہلی دفعہ نہیں ہے کہ ہمارے لیے اس کی کنڈیشنز اور اس کے پروز اینڈ کونز ان نون ہو، ایسا نہیں ہے. تو ہمیں جو سب سے پہلے بات سمجھنے کی ضرورت ہے کہ دین کیا ہے، تاکہ ہم اس کو سمجھیں کہ جو دین بچانے والے ہیں وہ کیسے ہوتے ہیں، اور دین بچانے والوں کی کوالٹیز کیا ہوتی ہیں، اور ہم بھی اسی طریقے سے کہیں خالی ہسٹری اور جغرافی پہ پھنس کے نہ رہ جائیں، خالی ہم یمن اور شام اور بیت المقدس اور مکے کے اندر نہ پھنس کے رہ جائیں. اور جو اصل چیز ہے کہ جو امام علیہ السلام کا ساتھ دینے کے لیے یا ان کی فوج میں یا ان کے ساتھی بننے کے لیے ضروری ہے، وہ مجھ سے دور ہو جائے، وہ معاملہ ختم ہو جائے ہمارے ساتھ. تو اس حوالے سے انشاءاللہ یہ ہماری گفتگو کا بیک گراؤنڈ ہے کہ جس پر ہم انشاءاللہ بات کریں گے، اور اگر اگلی چار رہیں یا شاید ایک آدھ اور بڑھ جائیں تو کوئی حرج نہیں. تو جن دو آیتوں کا میں نے انتخاب کیا وہ سورہ وقف کی آیتیں ہیں، لیکن بالکل ذرا سے فرق کے ساتھ یہی دونوں آیتیں سورہ توبہ میں بھی موجود ہیں، بالکل ون آفٹر دا ادر. یہ سورہ وقف کی آیت ہے 8 اور 9، یریدون لیطفئوا نور اللہ بافواہہم. یہ لوگ ارادہ کرتے ہیں، یعنی یہ لوگ سے مراد کون، ابھی آگے بھی سمجھ میں آ جائے گا جو کوالٹیز آئیں گی کون لوگ ہیں. لیکن جو دین خدا کو قبول کرنے کو تیار نہیں ہیں وہ لوگ، یریدون لیطفئوا نور اللہ بافواہہم، وہ یہ ارادہ کرتے ہیں کہ اللہ کے نور کو اپنے منہ سے، یعنی ظاہر ہے اگر فا منہ کو کہتے ہیں فا، لیکن اب بے افواہیں ہیں منہ سے کیسے بجھائیں گے. اگر آپ جیسے آپ کے سامنے ایک شمع روشن ہے، تو اگر آپ سے اگر آپ چاہیں گے کہ اس شمع کو بجھا دیں گل کر دیں تو آپ پھونک ماریں گے. اسی لیے اس کا ترجمہ یہ کیا جاتا ہے پھونکوں سے، لیکن یہاں پر بے افواہہم کا مطلب ہے اپنے منہ کے ذریعے سے، اپنے فیس اپنے یہ اس حصے کے ذریعے سے. تو تو یہاں سے صرف پھونک مراد نہیں ہو سکتی بلکہ یہاں سے الفاظ بھی نکلتے ہیں. یہ منہ ہی ہیں جو انسان کے لیے الفاظ کے نکلنے کا بھی وسیلہ ہے, یعنی اپنی گفتگو سے. یہ بات بھی یہ زیادہ قرین ہے, کیونکہ نور خدا کسی شمع کی لو نہیں ہے کہ جس کو کوئی پھونک مار کے بجھا دے. تو بہرحال یہ لوگ اپنے منہ سے چاہتے ہیں کہ اللہ کے نور کو بجھا دیں. واللہ متم نورہ, سورہ توبہ کی آیت میں ہے لیکن اللہ اس بات کو قبول کرنے والا نہیں. یہاں پر ہے واللہ متم نورہ, اور اللہ تمام کرنے والا ہے اپنے نور کو. ولو کرہ الکافرون, چاہے کافر کراہیت کیوں نہ کریں. تو اب ہم کو بات سمجھ میں آئی کہ ایک گروہ تو یہ ہے کافروں کا کہ جو اللہ کے نور کو اپنے منہ سے بجھانا چاہتا ہے. دوسری آیت جو بالکل اس سے ریلیٹڈ ہے, ہوا الذی, وہ ہوا خدا وہ ہے, ارسل رسولہ, جس نے اپنے رسول کو بھیجا, بالہدا ہدایت کے ساتھ, ودین الحق دین حق کے ساتھ, لیظہرہ علی الدین کلہ, تاکہ وہ غالب کر دے, ظاہر کر دے دین حق کو ہر دوسرے دین پر. علی الدین کلہ, جتنے بھی دوسرے دین ہیں ان سب کے اوپر اللہ اپنے دین کو غالب کر دے. اس مقصد کے لیے اس نے رسول کو بھیجا. یہاں اس بات کو بہت غور سے سمجھیے گا کہ یہ سارے کام خدا کے ہیں. لیظہرہ کہ دین کو غالب کرنا, خدا کا
جتنے بھی دوسرے دین ہیں ان سب کے اوپر.
ولو کرہ المشرکون,
اپنے دین کو غالب کر دے.
ولو کرہ المشرکون, کہ چاہے مشرکین کو کراہیت کیوں نہ ہو. تو ولو کرے حل کافرون, ولو کرے حل مشرکون, کہ چاہے کافر, یعنی اس میں یہ ہے کہ ایک وہ کراہیت کرنے والے لوگ کافر ہیں, ایک کراہیت کرنے والے لوگ مشرک ہیں. اللہ کا نور چاہتے ہیں کہ اپنے منہ سے بجھا دیں, لیکن خدا اپنے نور کو تمام کرنے والا ہے. انشاءاللہ میں ہر دن تھوڑا تھوڑا اس آیت کے ذیل میں کچھ بات کروں گا. تو تمامیت سے کیا مراد ہے, نور خدا کیا ہے جس کو بجھانے کے چکر میں ہے کافرین, اور انہیں یقیناً ایک کراہیت اور ایک ناگوار سچویشن سے دوچار ہونا پڑے گا جب وہ دین خدا یعنی نور خدا کو تمام ہوتا ہوا دیکھیں گے. اسی طریقے سے جب رسول ہدایت اور دین حق کو لے کر آئے تو اس وقت خدا اسے ہر دوسرے دین پر غالب کرے گا, دین رسول کو, یعنی وہ دین جو رسول لے کر آئے اس کو خدا ہر دین پر غالب کرے گا. اور یہ چیز مشرکین کے لیے کراہیت یعنی ناگواری اور تکلیف کا سبب بنے گی. تو اب جب ہم اس موضوع پر بات کرنا چاہ رہے ہیں کہ امام حسین علیہ السلام کے وقت, امام حسین علیہ السلام کی شہادت وہ کرٹیکل ٹائم ہے اسلامی تاریخ میں کہ جب ان کفار اور مشرکین نے, اب یہ کفار اور مشرکین کون ہیں اس کو میں انشاءاللہ قرآن کی آیت پڑھ کے آپ کو بتاؤں گا. آج میں اس طرف نکل گیا تو بات تھوڑی سی کسی اور طرف چلی جائے گی. لیکن یہ کفار کون ہیں, یہ وہ ہیں جو اہل کتاب میں سے ہیں, اور یہ مشرکین کون ہیں جو مسلمانوں میں سے ہیں. یوں سمجھ لیجئے ابھی کہ یہ جو ان دونوں کا گٹھ جوڑ ہے باقاعدہ, اور یہ کب سے چلا آ رہا ہے, یہ پیغمبر اسلام کی زندگی سے چلا آ رہا ہے, کہ وہ لوگ اہل کتاب میں سے کہ جو رسول کے منکر ہو گئے تھے یعنی کافر ہو گئے تھے, کافر اسی انکار کرنے والے کو کہتے ہیں, انہوں نے مسلمانوں میں سے اپنے مطلب کے لوگ ڈھونڈے ہیں और मुसलमानों में से जो उनको अपने मतलब के लोग मिले हैं वो यही, यानी जिनके मिजाज में शिर्क था और उस शिर्क की वजह से वो मुनाफिक बने हैं और उन्होंने अहले किताब के काफिरों के साथ हाथ मिलाए हैं, और इनकी मिली भगत और साजिश जो है ये उस वक्त से लेकर आज तक चली आ रही है। मैं जाहिर है कि इस मौजू पर, इस फोरम पे खुल के बात नहीं कर सकता हूं, लेकिन मेरे और आपके हर एक की नजरों के सामने आज ये बात बहुत रोशन है। अहले किताब में से काफिर और मुसलमानों में से मुशरिक, जो कि एवेंचुअली मुनाफिक बन जाते हैं, क्योंकि मुसलमान अगर शिर्क की तरफ माइल हो जाएगा, नऊज़ुबिल्ला, मुसलमान अगर शिर्क को अपने कल्ब में जगह देगा तो उसका लाजमी नतीजा निफाक है, मुनाफिकत है। और खुदा ये कह रहा है कि मैं अपने दीन को, अपने नूर को इन दोनों की ख्वाहिशात के बरखिलाफ कामिल भी करूंगा, तमाम भी करूंगा और गालिब भी करूंगा। और ये काम किसके जरिए से होगा? रसूल के जरिए से होगा। इस काम के लिए खुदा ने किसको मामूरियत फराम की है? अरसल रसूलहू बिल हुदा व दीन अल हक। इस काम की जो मामूरियत है वो उस रसूल के लिए है कि जिसको हिदायत और दीन हक देकर खुदा ने भेजा है, और ये रसूल ही वो वसीला है कि जिसके जरिए से ये तीनों काम होंगे, यानी नूर इलाही का कामिल होना, नूर इलाही का तमाम होना और दीन खुदा का बाकी तमाम अदियान पर गालिब आ जाना। और ये जुमला भी अपने जहनों में महफूज रखिएगा कि रसूल खुदा की जो शख्सियत है वो एक असल है जिसकी 13 तफसीरें हैं, तफासीर हैं, यानी बिल्कुल ऐसे ही है कि जैसे एक आप असल में जो आपका असल सहीफा, असल किताब आपने भेजी, खुदा ने भेजी, लेकिन वो किताब इतनी ज्यादा जामे है कि उसकी तफसील के लिए 13 और जिल्दों की जरूरत पड़ी। 13 जिल्दों की बात मैं कौन सी कर रहा हूं? 12 इमाम और जनाबे सैयदा सलामुल्लाह अलैहा के इस मामले में से, इस रिसालत के तमामियत और कमाल के मामले में से हम जनाबे सैयदा को हरगिज हरगिज अलग नहीं कर सकते। बिल्कुल इसी तरीके से जैसे करबला के अपने कमाल और तमामियत में से जनाबे जैनब सलामुल्लाह अलैहा को हरगिज अलग नहीं किया जा सकता है। तो रसूल खुदा की सूरत में वो किताबे जामे है जो खुदा ने नाजिल की, और 13 दीगर मासूम हस्तियों की शक्ल में उसकी तफसील है और उन्हीं के जरिए से उसकी तमामियत और कमाल है। तो हम अगर दीन के इस आयत के ज़ैल में हम देखें कि अल्लाह अपने नूर को तमाम करने वाला है, अल्लाह दीन को कमाल तक ले जाने वाला है, अल्लाह इस दीन को हर बाकी हर दीन पर गालिब कर देने वाला है, तो ये सब का सब किसके जरिए से मुमकिन होगा? ये उन्हीं हस्तियों के जरिए से मुमकिन होगा कि जिसका एक मुजाहिरा हमने ये देखा कि इमाम हुसैन अलैहिस्सलाम ने किस तरीके से उन तमाम कोशिशों को, बल्कि उन तमाम साजिशों को उसके आगे बंद बांध दिया, उसकी हिफाजत के लिए पूरा एक किला तामीर कर दिया कि अब तुम ये काम नहीं कर सकते कि दीन की बीखकुनी कर दो, यानी दीन को जड़ से उखाड़ दो, जो कि बनू मैया का बहुत वाज़े प्लान था। और इस किस्म के उनके इनके इन मंसूबों के हवाले से जो गुफ्तगू है वो नहजुल बलागा में इमाम अली अलैहिस्सलाम के मक्तूबात में भी है कि इन लोगों को हटाना लाजमी है, वरना ये अगर रह गए तो इन्होंने दीन की बुनियादों को उखाड़ के फेंक देना है। और ये बात सिर्फ हम नहीं कहते, ये अहले सुन्नत के भी जो उलमा है वो ये बात कहते हैं कि यही वो लोग हैं कि जिन्होंने खिलाफत पैगंबर को मुलूकियत और बादशाहत वाले निजाम से बदल दिया था। तो इमाम हुसैन अलैहिस्सलाम ने उसके आगे एक बंद बांध दिया। बाकी तमाम आइम्मा अलैहिस्सलाम ने उसके बाद मुफस्सल तरीके से इन डिटेल उस तमाम सिस्टम को इन प्लेस रखा है कि जो दीन को मुस्तहकम करें और दीन की तरक्की को यकीनी बनाएं। ठीक है, इस मौजू पर हम दिक्कत से नजर करना चाहते हैं कि ये काम कैसे हुआ कि इमाम हुसैन अलैहिस्सलाम ने जिस चीज को रोक दिया, जिस चीज के खिलाफ आपने हिफाजत के तमाम इकदाम कर दिए, अब उस दीन को उजागर करना, उसको मैनिफेस्ट करना, उसको तफसील से बयान करना, उसकी नूरानियत को इंसानों के सामने जाहिर करना, उजागर करना, ये कैसे पॉसिबल हुआ? ये बाकी 8 अहम्मा का काम है और उसको हम इग्नोर नहीं कर सकते। हम ये नहीं कह सकते कि फकत इमाम हुसैन अलैहिस्सलाम के बाद अगर हुसैनियत इस्लाम की बुनियाद के तौर पर है तो हुसैनियत का मतलब ये नहीं कि खाली खाली मजलिसों मातम करते रहे और उसके अलावा जो है ये दीन के जाहिरी जाहिरी ऊपर ऊपर के कुछ काम कर लें। वो सारे काम क्या थे? इमाम सज्जाद अलैहिस्सलाम ने किस तरीके से क्या किया, बाकर अलैहिस्सलाम ने क्या किया, इमाम जवाद अलैहिस्सलाम ने क्या किया, किस तरीके से उस दीन को उजागर किया? क्योंकि खुदा कह रहा है कि मैं अपने नूर को तमाम करने वाला हूं। उस नूर को तमाम करने वाली हस्तियां ये हैं। ये अल्लाह अगर अपने नूर को तमाम करने वाला है तो वो उस काम को करने वाले ऑन दिस अर्थ कौन है? वो यदुल्ला कौन है? वो खुदा का हाथ कौन है? वो इंसान कौन है कि जिनके जरिए से खुदा का ये इरादा पाए तकमील तक पहुंचेगा कि वल्लाहु मुतिम्मु नूरिही या लयुज़हिरहु अलद्दीन कुल्लिही। वो यही हस्तियां हैं। तो हमने उनके इस काम को समझने में, लिहाजा मैं उम्मीद करता हूं कि आज की हद तक आप कम से कम इस बुनियादी फिक्र को अच्छे तरीके से समझ रहे होंगे कि दीन किस तरीके से, दीन का निजाम किस तरीके से एस्टेब्लिश हुआ है, कि रसूल पाक ने दीन की जाहिर और बातिन, शरीयत तरीकत हकीकत अगर उरफा की जबान इस्तेमाल करें, सबको बयान किया, एक कंसोलिडेटेड फॉर्म में बयान किया। दुनिया से जाते हुए ऐलान हुआ, अल्यौमा अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमती व रदीतु लकुम अल इस्लाम दीना। ये ऐलान कब हुआ? कि जब ये तमाम का तमाम निजाम इमामत के हाथ में दे दिया गया। किस लिए दे दिया गया? इमामत के हाथ में किस लिए दे दिया गया? अब इस बात को गौर से सुनिएगा कि इमामत के हाथ में इसलिए दिया कि तुम इसे कमाल और तमामियत तक पहुंचाओगे। ये आप हजरात हैं कि जो इस दीन के अंदर जो पोटेंशियल है, जो नूर है, जो हिदायत है, जो हक है, उसे अपने कमाल तक आप ले जाएंगे। और फिर इमाम अली अलैहिस्सलाम से वो सिलसिला शुरू हुआ। इमाम अली, इमाम हसन, इमाम हुसैन अलैहिस्सलाम का एक काम कि जहां पर आपने उन तमाम साजिशों को एक लिहाज से उसके खिलाफ पूरा हिफाजती किला कायम कर दिया, दीन को हमेशा हमेशा के लिए महफूज कर दिया। और कौन से दीन को हमेशा के लिए महफूज कर दिया? वो दीन जो दीन रसूल था, वो दीन जो दीन कुरान था, वो दीन नहीं कि जो जिसको लोगों के दिमागों में जो बाज़ औक़ात पल रहे होते हैं या लोगों की रसूम और रिवाज जिसको डिफाइन कर रही होती है, वो दीन नहीं। तो इसीलिए मैं ये बात चाह रहा था कि हम पहली मंजिल पर इंशाल्लाह इस बात को जरा अच्छे तरीके से समझ लें कि वो दीन है क्या जिसको खुदा ने अपना नूर कहा है, वो दीन क्या है कि जो हिदायत और हक है, और वो दीन क्या है कि जिसे हर हाल में तमाम भी होना है, कामिल भी होना है और गालिब भी होना है। इन तीन चीजों को याद रखिएगा। और इन तीन चीजों के हवाले से अगर मैं आपको सीक्वेंस बता सकूं तो सीक्वेंस है कि पहले कामिल होना, फिर तमाम होना और फिर गालिब होना। और इंशाल्लाह इसके माने को भी बताने की आपको कोशिश करेंगे कि ये तीन इस सीक्वेंस में क्यों हैं कि पहले कमाल, फिर तमाम, फिर गलेबा। ये कमाल और तमाम और गलबा जो है ये आइम्मा अलैहिम सलाम और स्पेशली बाद अज करबला ये चीज कैसे हो रही है, ये कैसे एग्जीक्यूट हुई कि जब दुश्मनान दीन की तरफ से दीन को दीन की शक्ल को मस्ख करने की पूरी कोशिश की गई, दीन के नाम पर नामालूम क्या क्या चीजें वजूद में आ गई, मुसलमानों की अक्सरियत उनके बहकावे में आकर किन किन रस्तों पर चल निकली, फिर इस दीन की हिफाजत के लिए, इसको री एनर्जाइज करने के लिए, रिवाइटलाइज करने के लिए, इसकी मानवियत और इसकी हकीकत को इंसानियत में महफूज करने के लिए बाद अज इमाम हुसैन अलैहिस्सलाम क्या किया गया और किस तरीके से उन आइम्मा अलैहिस्सलाम के कंट्रीब्यूशंस और आपकी एफर्ट्स के जरिए से ये दीन अल्हम्दुलिल्लाह अभी भी तवानाई रखता है अपने अंदर, जिसकी मिसाल हम अपने दौर में देख रहे हैं कि जब भी मोमिनीन उस हकीकत की तरफ मुतवज्जे होते हैं तो कलील तादाद में होने के बावजूद कितने मोजज़ाना मिरेक्युलस नताइज हासिल कर पाते हैं, और ये मैं और आप भी कर सकते हैं। और इसका असल मकसद यही है कि अगर हम इंशाअल्लाह हम भी उस हकीकत दीन की तरफ मुतवज्जे हों और उसको अपनी जिंदगियों में दाखिल करें तो इंशाअल्लाह खुदा हमें भी वो नताइज फराहम करेगा। तो यहां से अब मेरे पास जितना थोड़ा सा टाइम है, मैं उसमें आपके सामने तीन चार मकामात से कुरान करीम के कुछ आयतें रखना चाहता हूँ और फिर इंशाअल्लाह थोड़ा सा उसको हम उस गुफ्तगू को एक्सपेंड करेंगे और फिर हम आइम्मा अलैहिस्सलाम के यानी चौथे इमाम से लेकर और ग्यारहवें इमाम तक का जो कंट्रीब्यूशन है दीन को री एनर्जाइज करने में और दीन की हकीकत और मानवियत और नूरानियत को उजागर करने में, उस पर हम इंशाअल्लाह कुछ रोशनी डालने की कोशिश करेंगे। तो मैं उम्मीद करता हूं कि ये बात जहनों में रासिख हो रही होगी कि खुदा का इरादा क्या है, और जो खुदा का इरादा जो है वो हर हाल में पूरा होना है, नूर है खुदा जिसे खुदा को तमाम करना है, दीन जो रसूल के जरिए से आया जो हिदायत और हक को लेकर आया था उसे खुदा को बाकी तमाम अदियान पर गालिब करना है। लेकिन उस मिसाल को देखते हुए कि वो लोग जो दीन के और खास तौर से उस हस्ती के जो सही दीन को नाफिज करेगा उसके इंतजार में रहने के बावजूद उसकी सोहबत से क्यों महरूम हो जाते हैं, तो वहां पर हमारे लिए जो बहुत बड़ा सवालिया निशान बनता है वो ये कि वो खाली उसके जाहिर को देख रहे होते हैं जबकि वो अपने आप को उस दीन से कमिटेड नहीं करते कि जिस दीन की हिफाजत के लिए उस हस्ती को आना है, जिस दीन के निफाज के लिए खुदा ने उस हस्ती को मामूर किया है और मुकर्रर किया है। क्योंकि हम इस गलतफहमी का शिकार हो जाते हैं कि इमाम जमाना के हम क्योंकि एक पार्टी हैं, उनका नाम लेने वाले हैं, तो इसलिए इमाम जमाना जब आएंगे तो अपनी पार्टी का भला करेंगे और उनकी फिक्र करेंगे। जबकि हमारे जहनों में अगर ये बात रोशन हो जाए कि इमाम जमाना की पार्टी कोई भी नहीं है सिवाय वो ग्रोह जो अपने आप को कुरान और दीन खुदा से कमिट करता है, जो अपने आप को खुदा बिल वो उस दीन से कमिटेड रखता है कि जिसे खुदा ने अपने रसूल के जरिए से भेजा है, अरसल रसूलहु बिल हुदा व दीन अल हक, इमाम जमान की पार्टी उसके अलावा कुछ भी नहीं। अगर हमें ये बात समझ में आ जाएगी तो हम अपने आप को फिर कोशिश करेंगे कि हम इमाम जमान अलैहिस्सलाम का इंतजार करें तो उस तारीख और जुग्राफिये के जैल में नहीं, मक्के मदीने के हवाले से नहीं, शाम और यमन के हवाले से नहीं, बल्कि उस हिदायत और दीन हक के साए में बैठकर और उसके जैसा बनकर, क्योंकि उसको कामिल होना और गालिब होना है, और ये काम उस नुमाइंदे के जिम्मे है कि जिसे रसूल ने अपनी कुनियत भी दी है और अपना नाम भी दिया है। ये उस नुमाइंदे इलाही और उस नुमाइंदे रिसालत के हाथों ये काम होना है। तो पहली मंजिल पर थोड़ा सा हम इस दीन को समझ लें कि दीन की हकीकत क्या है, और फिर उसके बाद हम इस बात को रोशन कर लें अपने जहनों में कि आइम्मा अलैहिस्सलाम ने कि दीन की जो सफर है वो करबला पे बस नहीं हो गया है, करबला पे नहीं खत्म हो गया है, बल्कि उसके बाद आइम्मा अलैहिस्सलाम ने उस चीज को उजागर करने के लिए, उसको दोबारा तवानाई बख्शने के लिए क्या कुछ किया है और उसकी हकीकत को कैसे बयान किया है। मैं आपके सामने बस दो तीन मकामात से कुरान की आयतें पढ़ देता हूँ और उसका तर्जुमा बयान कर देता हूँ। कल इंशाल्लाह थोड़ी उसकी, इन्हें कल से मुराद अगले हफ्ते इंशाल्लाह उसकी थोड़ी तफसीलात। सूरह हज, सूरह हज की आखिरी दो आयतें, आखिरी दो आयतें तो नहीं, आखिरी आयत में पढ़ता हूँ, लेकिन इसमें खिताब है या अय्युहल लजीना आमनू, ये खिताब है ईमान वालों से। जाहिदू फिल्लाह हक जिहादिही, अल्लाह के लिए जिहाद करो, अल्लाह में जिहाद करो जो जिहाद करने का हक है। हुवज तबाकुम, उसने तुमको मुंतखब किया, चूज किया अपने लिए। मुजतबा का मतलब होता है कि जब आप पहले तो एक ढेर में से किसी चीज को सेलेक्ट करें और सेलेक्ट करने के बाद उसको अपने लिए एडॉप्ट कर ले, अपने लिए कि ये मेरे लिए, ये मुजतबा है। हुवज तबाकुम, उसने तुमको मुजतबा किया है, यानी सिर्फ सेलेक्ट ही नहीं किया है अमंग द ह्यूमैनिटी ए ईमान वालो, बल्कि अपने लिए मुंतखब किया है। वमा जाला अलैकुम फिद्दीन मिन हरज, और तुम्हारे लिए दीन में कोई सख्ती नहीं रखी है, जो दीन रसूल के जरिए से तुमको दिया है आसान है, सिंपल है, इजी टू प्रैक्टिस है, इजी टू लर्न एंड इजी टू मूव अप, ये तमाम उस दीन की खसूसियात हैं। मिल्लता अबीकुम इब्राहिम, पहला एम्फेसिस हमारा दीन हक को समझने में इस जगह पर, मिल्लता अबीकुम इब्राहिम। ये दीन, ये किस दीन की बात हो रही है? या अय्युहल्लज़ीना आमनू, ये उन लोगों से बात हो रही है जो रसूल की उम्मत है। मिल्लता अबीकुम इब्राहिम, ये मिल्लत है यानी कौम है, नेशन है तुम्हारे बाप इब्राहिम की। ये हमारे लिए सबसे पहला सबक है दीन का, कि ये दीन किसी फिरके का नाम नहीं है। मैं यहां पर बहुत अदब से एक जुमला कहूं कि ये दीन शिया फिरका नहीं है, बल्कि शिया हकीकतन उसको कहते हैं कि जो उस दीन का पैरोकार और फॉलोअर होता है जो आदम से लेकर खातम तक और खातम से लेके कायम तक एक ही स्ट्रीम है, जो उस पूरी स्ट्रीम को समझने के और उसको फॉलो करने के और उससे रिलेशनशिप डेवलप करने के लायक होता है, वो हकीकतन शिया है यानी मुसलमान है यानी मोमिन है। इस जुमले को खास तौर से गौर कीजिएगा, मिल्लता अबीकुम इब्राहिम, कि तुम्हारे बाप इब्राहिम अलैहिस्सलाम हम सबके बाप हैं अगर हम मुसलमान और मोमिन हैं तो। और किस एतबार से बाप हैं? कि इब्राहिम अलैहिस्सलाम वो शख्स हैं, पहले इंसान हैं कि जिन्होंने तन तनहा खालिसतन तौहीद के लिए क्याम किया है और बुत शिकनी की है। इंसानी तारीख में जाहिरन हर नबी बुत शिकन है, लेकिन जाहिरन तनहा पहले बुत शिकन इब्राहिम अलैहिस्सलाम है, तौहीद का के लिए क्याम करने वाली पहली हस्ती, जबकि वो अभी लड़के हैं, नौजवान हैं, नौखेज हैं, तनहा हैं उन तमाम उस पूरे मुशरिकाना माशरे में, वो इब्राहिम है। उसे खुदा ने, उस हस्ती को क्या करार दिया है? मिल्लत अबीकुम इब्राहिम। तो जो दीन है, ये दीन यूनिवर्सैलिटी रखता है अपने अंदर, फिरके वारियत में दीन नहीं है, किसी फिरके में दीन नहीं पाया जाता है। और मैं इससे ज्यादा बात नहीं करना चाहता, इससे ज्यादा हम सब खुद अपने दिलों के अंदर झांक के देखें कि अगर इवन हमारा दीन कहीं से शुरू भी होता है तो वो कहां से शुरू होता है? इब्राहिम से। کہ جو سب سے پہلے قیام کرنے والے ہیں توحید کی خاطر اور بت شکن ہیں. ہوا سماکم المسلمین من قبل وفی ھذا, اور خدا نے تمہارا نام رکھا ہے مسلم, خدا نے تمہارا نام مسلم رکھا ہے, تو اب تم اپنا کوئی اور نام رکھنے کی کوشش نہیں کرنا. یہ میں آپ کو آیتیں وہ بیان کرنا چاہ رہا ہوں کہ جہاں سے آپ کو دین کے بنیادی بنیادی باتیں سمجھ میں آئیں کہ دین کیا ہے, کہ امام علیہ السلام اگر آئیں گے انشاءاللہ تشریف لائیں گے کس دین کو نافذ کریں گے. ہوا سماکم المسلمین, اور مسلم کس کو کہتے ہیں؟ مسلم مسلمان نہیں, بلکہ مسلم جو خدا کے آگے تسلیم ہو. مسلم اس کو کہتے ہیں کہ جو خدا کے آگے جھکا ہو. من قبل وفی حاضر, تمہارے پہلے بھی جو لوگ تھے انبیاء کے ساتھ, انبیاء کے معیت میں ان کی اتباع میں چلنے والے, وہ بھی مسلم تھے, اور اس امت میں بھی جو اس رسول کی سچی اتباع کرنے والے ہیں وہ بھی خدا کی نظر میں مسلم ہیں. اور پھر اس کے بعد اور خدا کی طرف سے ہدایات کہ یہ کرو یہ کرو یہ کرو. دین کی پہلی شق سمجھ میں آئی کہ دین جو ہے وہ یونیورسلٹی رکھتا ہے اپنے اندر. فرقے میں دین نہیں ہے, فرقے واریت میں دین نہیں ہے, فرقے وارانہ سوچ میں دین نہیں ہے. جو دین خدا ہے, اور اس سے پہلے کی آیت بھی آپ دیکھ لیجئے گا, آخری آیت ہے سورہ حج کی, اس سے پہلے کی آیت بھی دیکھ لیجئے گا کہ اس میں بھی یہی ہے, اعبدوا ربکم, اپنے رب کی اتباع بندگی کرو, رکوع کرو, سجدے کرو. ایک اور آیت سورہ فتح کی آخری آیت, اس کے بعد میں سوچ رہا تھا کہ ایک اور گفتگو کروں لیکن اب اس کا موقع نہیں. اس آیت کو ہم پڑھ کے اور اپنی گفتگو تمام کرتے ہیں آج کی حد تک, پھر اگلی دفعہ سے کنٹینیو کریں گے. اور ایک گزارش, جو بھی حضرات اس کو سن رہے ہیں یا اس کی ریکارڈنگ بھی سنیں گے, تو ایک گزارش میں ضرور کرنا چاہوں گا کہ اگر کسی بھی جگہ پر کوئی گفتگو آپ کو ایمبیگوس لگے یا سمجھ میں نہ آئے تو اس کو ضرور سوال کیجیے گا, اس کے بارے میں اپنی طرف سے نظریات نہ قائم کر لیجیے گا. تو یہ یعنی خطرناک پہلو ہوتا ہے یہ کہ ایک بات سمجھ میں نہ آئے اور اس کو اپنے دل سے سوچ کر ایک نظریہ بنا لیا جائے, اور اس سے بھی زیادہ غلط کام یہ بات یہ ہوتی ہے کہ جو تقریر کر رہا ہے اس نظریے کو اس سے منسوب کر دیا جائے کہ فلاں صاحب یہ نظریہ دے رہے تھے یا فلاں صاحب اس قسم کی سوچ اور فکر کا مظاہرہ کر رہے تھے. تو پلیز یہ نہیں, کیونکہ یہ موضوع تھوڑا سینسیٹیو ہے, تو اس میں ظاہر ہے کہ لوگ اپنی بھی کچھ نہ کچھ سوچ اور تھاٹ پروسیس اپنا رکھتے ہوں گے, تو اس بارے میں احتیاط کرنے کی بہت ضرورت ہے اور اس میں تحقیق کی بھی بہت ضرورت ہے. اسی لیے میں آپ کو سارے حوالے بھی دے رہا ہوں. ایک ویک کا ٹائم ہے, اس کو بیچ میں سوچئے گا, دھیان کیجئے گا, اور اگر کوئی سوال آئے وہ آپ بھیجیں, کوسچن کریں, اور اس کو گریجولی ایک پختہ اور تھوڑے سے انویسٹیگیٹنگ وے میں اس ٹاپک کو ریسرچ کریں, اس پر اپنے نظریے کو قائم کریں. تو ہماری پہلی سٹیج کیا ہے, یہاں پر ہمارے لیے پہلا مرحلہ فکر کیا ہے کہ وہ دین کیا ہے, وہ نور کیا ہے کہ جسے خدا کو تمام کرنا ہے, وہ دین کون سا ہے کہ جسے خدا کو باقی ہر دین پر غالب کرنا ہے, وہ دین کون ہے کہ جس کے پیش کرنے والے رسول ہیں بالہدا اور حق, وہ کیا ہے. اور جب تک ہم اس کو نہیں سمجھیں گے اس وقت تک ہم اس کے تقاضوں کو کبھی بھی پورا نہیں کر سکیں گے. ایک آیت اور دیکھ لیجئے, آیت کا ایک فقرہ سورہ فتح کی آخری آیت ہے کہ محمد الرسول اللہ والذین معہ اشداء علی الکفار رحماء بینہم تراہم رکعا سجدا. محمد اللہ کے رسول ہیں صلی اللہ علیہ وآلہ وسلم, والذین معہ, اور جو ان کی معیت میں, یعنی جو ان کے شیعہ ہیں, شیعہ کی یہی تعریف ہے, معہ شیعہ رنگ کے سائیڈ پر بیٹھ کے واہ واہ کرنے والے کو نہیں کہتے ہیں. شیعہ اس کو کہتے ہیں کہ جو میدان میں موجود ہوتا ہے. शिया उसको कहते हैं कि जो अपने इमाम के साथ साथ चल रहा होता है, इमाम की मईयत में होता है, वो होता है शिया हकीकतन। तो वल्लज़ीना माहू, जो उनकी मईयत में है, जो उनके साथ साथ चल रहे हैं इस कारे रिसालत में, उनके नासिरीन हैं। उनकी क्वालिटीज क्या है? अशिद्दाउ अलल कुफारी रुहमाउ बैनहुम। पहली खसूसियत यह है कि वो कुफार के मुकाबले में अशद है, बहुत सख्त है, बहुत मजबूत है, बहुत सख्त है। रुहमाउ बैनहुम, और आपस में बहुत रहमदिल है, रहीम है एक दूसरे के साथ। तराहुम रुकान सुज्जदन, और तुम उनको देखते हो रुकू में और सजदे में और फजल खुदा को तलाश करते हुए। और यहां पर जो एक अजीब नुक्ता फिक्र है वो ये है कि रसूल के जो हकीकी शिया हैं, रसूल के जो शिया हैं, और यकीनन आइम्मा के शियों की भी यही अलामत हैं, कि उनको खुदा ने जो सबसे उनकी निशानियां बयान की, उनमें सबसे पहली अशद्दाउ अलल कुफार और रुहमाउ बैनहुम क्यों है? उनके रुकू और सिजदे और खुदा का फजल तलाश करना और रिजवान इलाही के पीछे जाना, ये बाद में क्यों आ रहा है? ये दीन के हवाले से और दीनी इज्तिमा के हवाले से इंतहाई अहम कंसेप्ट यहां पर मौजूद है। वो ये है कि जब तक मुसलमान और मोमिन एक ऐसा जर्फ नहीं बनाते कि जिसमें कुफार पेनिट्रेट ना कर सकें और जिसमें मोमिनीन एक दूसरे के दस्तो बाजू और एक दूसरे की कुव्वत और ताकत ना बन सकें, आपके रुकू और सजदे ज्यादातर बेफायदा हैं। आपके रुकू और सजदे का आपको कोई खास फायदा होने वाला नहीं है। अशिद्दाउ अलल कुफार का क्या मतलब है? कि ये जो हमने जर्फ बनाया है रसूल की तालीमात के साए में, रसूल ने हमारे सामने जो दीन हक रखा है, हिदायत का निजाम रखा है, ये हिदायत का निजाम एक पूरी मुमलिकत, एक उसकी सरहदों की तामीर करता है। जो कुफार है, अभी हमने सूरह वस्सफ और सूरह तौबा की आयतों में देखा कि कुफार और मुशरिकीन कराहियत करते हैं, कराहियत करते हैं इस नूर से और इस दीन से। तो जब वो कराहियत रखते हैं तो वो क्या इस दीन को, जब ये दीन जाहिर होगा, वो छोड़ेंगे इसको? वो इसको इसकी हालत पर बाकी रहने देंगे? कभी इसको कामयाब होते हुए देखना पसंद करेंगे? वो लाजमन हतमन नफूज करेंगे। अशिद्दाउ अलल कुफार के जो रसूल के हकीकी शिया हैं, वो मजबूत फसील बनाते हैं, वो उन मजबूत सरहदों की तामीर करते हैं कि जिसमें ये कुफार नफूज न कर सकें। अशिद्दाउ अलल कुफार के, जिस तरीके से आप अपनी सरहदों पे सबसे ज्यादा मजबूत होते हैं ना, आप देखें आप अपने मुल्क के अंदर जो बॉर्डर्स होते हैं, इंटर सिटी बॉर्डर्स, वहां इतने आप सेंसिटिव नहीं होते। आप सेंसिटिव कहाँ होते हैं? अपनी मुमलिकत की सरहदों पर सेंसिटिव होते हैं, क्योंकि वहां पर आपको इस बात का खदशा होता है कि दुश्मन वहां से ना घुस जाए अंदर। इंटरनल मामलात इतने सीरियस नहीं होते। तो इसी तरीके से अशिद्दाउ अलल कुफार का मतलब है कि ये कुफार जो कराहियत रखते हैं नूर खुदा से, ये मुशरिकीन जो मकरू समझते हैं दीन पैगंबर को, ये लाजमन तुम्हारे दीन को खराब करने के लिए अपने काम करेंगे, अपनी साजिश करेंगे, जिसका बहुत बड़ा नमूना अव्वल इस्लाम में बनू उमैया है, सदर इस्लाम में, कि जिनका मिशन ही यही था कि दीन को उसकी जड़ से उखाड़ दिया जाए। तो जो रसूल के हकीकी साथी हैं माहू, वो उनकी असल जिम्मेदारी, उनकी असल तवज्जो किस बात पर है? अशिद्दाउ अलल कुफार। अशिद्दाउ अलल कुफार का मतलब ये नहीं है कि जाके जिसको देखो काफिर उससे लड़ना झगड़ना शुरू हो जाओ, नहीं, इसका मतलब यह है कि कुफार के असरात को पेनिट्रेट नहीं होने देना मुमलिका तो बिलाद इस्लामिया में, सबको बाहर रखना है, सख्त रहना है, इंतहाई सख्त रहना है। जैसे आप अपने घर की दीवारों को मजबूत रखते हैं ना, کہ تاکہ باہر سے کوئی غلط چیز انٹروڈر نہ گھس سکے. یہ اشد ہونا، سخت ہونا. اور آپس میں رحم، رحما، ایک دوسرے کے ساتھ ہاتھ پکڑنا، ایک دوسرے کے ساتھ مہربانی کا برتاؤ کرنا، جس کو ظاہری کمزور دیکھنا، جس کو باطنی طور پر ضعیف پانا، جس کو علمی اور ایمانی طور سے کمتر درجے پر دیکھنا، اس کو محبت کے ساتھ اوپر لانا، اس کی مشکلات کو دور کرنا، اس کی پریشانیوں کو دور کرنا، یہ ہے دین کی حقیقت. تو دو باتیں آپ کو سمجھ میں آ گئیں کہ دین کیا ہے. دین اولاً یونیورسلٹی کا نام ہے، نہ کہ فرقے واریت اور گھٹنے اور سکڑنے کا نام. اور دین کی بنا پر جو معاشرہ وجود میں آتا ہے، اس معاشرے کے اندر دو اقدار کو قائم کرنے کا نام ہے کہ اس کی سرحدوں کو کفار اور مشرکین کے نفوذ سے محفوظ رکھنا، اور اس کے اندر موجود مومنین کے ساتھ رحمت و محبت کے ساتھ ان کو ڈیولپ کرنا. انشاءاللہ آگے پھر، کیونکہ اب ہمارا وقت اپنے اختتام تک پہنچ رہا ہے، امام حسین علیہ السلام کے حوالے سے ہم جب بھی ذکر کرتے ہیں، اور یعنی جب بھی ہم قرآن کریم کی آیتوں کو دقت کرتے ہیں اور اس بارے میں صحیح کرتے ہیں، تو امام حسین علیہ السلام اور آپ کے رفقاء کے کام کے نئے نئے پہلو ہمارے سامنے اجاگر ہوتے ہیں. اور میں ذاتی طور سے اس بارے میں کوئی شک نہیں رکھتا ہوں کہ اگر ہم واقعاً کربلا کی معرفت حاصل کر لیں اور اس کی گہرائی میں جانے کی صلاحیت پیدا کر لیں، تو تمام اسلام اور زندگی کے معاملات جو ہیں وہ کربلا کے ذریعے سے ڈیفائن کیے جا سکتے ہیں اور ان کے سلوشنز پیش کیے جا سکتے ہیں. کربلا کی بنیادوں کے حوالے سے بھی جہاں پر ہمارے سامنے کئی غلط فہمیاں، اور اس کی غلط فہمیاں جنم لینے کی بنیادی وجہ یہی ہوتی ہے کہ جب ہم علم اور تحقیق کے رستے کو چھوڑ کر فقط سنی سنائی باتوں پر، روایات پر اور جذباتیت پر تکیہ کرنا شروع کر دیتے ہیں، تو مسئلہ وہیں سے ہی شروع ہوتا ہے. ہمارے سامنے ایک وہ مقام کہ جہاں پر ایک ایسی شخصیت کہ جس کے بارے میں ہم کربلا میں اس کی عظمت کا حق کبھی بھی ادا نہیں کرتے، وہ حضرت عباس علمدار کی شخصیت ہے، اور ہم ان کو خالی ایک ایسے انسان کے طور پر پیش کرتے ہیں کہ جس کا کام صرف اپنے بھائی سے ایک عہد وفاداری کو نبھانا تھا. لیکن ہم جناب عباس ابن علی ابن ابی طالب علیہ السلام کو کبھی بھی اس انداز سے آپ کی شخصیت پر غور نہیں کرنے کی کوشش کرتے کہ آپ اولیاء الہی میں کس قدر ممتاز مقام رکھتے ہیں. اولیاء الہی کہ ظاہراً آپ معصوم نہیں ہیں، ظاہراً آپ کے لیے ہم اس طریقے سے عصمت کے صفت کو بیان نہیں کر سکتے کہ جیسے ہم امام حسین علیہ السلام کے لیے بیان کرتے ہیں، لیکن خصوصیت کے ساتھ اگر ہم کربلا میں دیکھیں تو جناب عباس اور بی بی زینب سلام اللہ علیہا جو ہیں وہ کوئی امام حسین سے زیادہ دور بھی نہیں. کیوں؟ اس لیے کہ ان ہستیوں نے، اور یہ جملہ بالکل اطمینان کے ساتھ کہا جا سکتا ہے کہ ان ہستیوں نے امام حسین کو بھائی سمجھ کر نہیں بلکہ قربتاً اللہ، دین خدا کے محافظ اور پاسبان کی حیثیت سے اپنے آپ کو امام حسین علیہ السلام کے ہاتھوں میں دیا اور حوالے کر دیا. یہ حقیقی ولایت ہے. اور جو انسان کسی بھی معصوم کے ساتھ اس رشتہ ولایت کو جوڑ لے، وہ حقیقتاً ولی خدا ہے، وہ ولی خدا ہے. تو جناب عباس علیہ السلام کی جو شخصیت ہے وہ اس مقام ولایت پر ایک افضل درجہ آپ رکھتے ہیں. اور وہ واقعہ آپ لوگوں کو یاد ہوگا کہ جو ہم نے آپ کو کبھی سنایا تھا کہ جناب عباس اور بی بی زینب جب چھوٹے تھے، بچے تھے، تو امام علی علیہ السلام بچوں سے بعض اوقات سوالات کرتے ہیں، بچوں کے سوالات کے جوابات دیتے ہیں، تو حضرت عباس کو ظاہراً گنتی سکھا رہے ہیں، اور اس گنتی میں یہ بات آئی کہ واحد، اور واحد کے بعد کہہ رہے ہیں کہ واحد کے بعد کیا؟ تو آپ خاموش ہیں، یہ چھوٹے سے عباس خاموش ہیں. اور آپ نے پوچھا کہ تمہاری خاموشی کی وجہ کیا ہے؟ تو کہا کہ ابھی اپنی زبان سے جب میں نے واحد کہا ہے تو واحد کے بعد اثنین کہنے کا دل نہیں چاہ رہا. اس سے آپ اندازہ کریں کہ یہ جو انسان بھی کسی مقام ولایت یا ولایت کے بالا تر درجے تک پہنچتا ہے، وہ توحید کے بغیر نہیں پہنچتا ہے، توحید کے بلند مراتب کے بغیر نہیں پہنچتا ہے. اور ظاہراً ہمارے سامنے جناب عباس علمدار کو امام حسین علیہ السلام نے اذن جہاد نہیں دیا، اور یہاں تک کہ عاشور کا دن گزر گیا، اور عاشور کا دن گزرنے میں امام حسین علیہ السلام کے اصحاب جنت میں اپنے اپنے گھروں کو روانہ ہو گئے. آپ کے اعزہ اور اقربا اور رشتہ دار اس دنیا سے رخصت ہو گئے. اب اس وقت جناب عباس ابھی بھی موجود ہیں، امام حسین علیہ السلام کے چہرے کی طرف بار بار نظر کرتے ہیں کہ شاید ولی خدا، شاید حجت خدا اب بھی مجھ سے کہیں کہ اے عباس فقدم، اے عباس جاؤ میدان جہاد میں. جب علمدار لشکر نے اپنی نیت کا اظہار فرمایا تو امام حسین علیہ السلام نے ایک عجیب جملہ کہا کہ اے عباس، تم میرے لشکر کے علمدار ہو. اور لشکر کا علمدار اور علم جو ہے نا، وہ کسی بھی فوج کی شان ہوتا ہے کہ جس کا سربلند ہونا لشکر کی عظمت و شوکت کو کی نشاندہی کرتا ہے. میں تم کو کس طریقے سے میدان میں بھیج دوں؟ تو جناب عباس نے سر کو جھکا کر اس سے بھی زیادہ عجیب جواب دیا کہ اے فرزند رسول، اب وہ لشکر کہاں ہے جس کا میں علمدار تھا؟ اب وہ لشکر کدھر باقی ہے؟ امام حسین علیہ السلام خاموش ہوتے ہیں، جناب عباس زیادہ اصرار نہیں کرتے، لیکن تھوڑی دیر کے بعد اپنے ساتھ بی بی سکینہ کو ساتھ لے کر آتے ہیں، ان کی انگلی پکڑے ہوئے، کہ بی بی نے ایک مشکیزہ اپنے ہاتھوں میں اٹھایا ہوا ہے، اور چچا کا ہاتھ تھام کر بابا کے سامنے آتی ہیں اور یہ کہتی ہیں کہ اے بابا، چچا کو میدان میں جانے کی اجازت دے دیں، شاید چچا ہمارے لیے پانی لا سکے دریا سے. امام حسین علیہ السلام نے عجیب نظروں سے بیٹی کے چہرے کی طرف نگاہ کی اور ایک جملہ کہا کہ اے سکینہ، اس بات کا دھیان رکھنا کہ ابھی تم یہ فرمائش لے کر تو میرے پاس آئی ہو، لیکن تھوڑی دیر بعد تمہیں اس فرمائش پر افسوس بہت ہو رہا ہوگا. اجازت دیتے ہیں جناب عباس علمدار. موقع پاتے ہی وہ تمام شجاعت حیدری آپ کے وجود سے چھلکنا شروع ہو جاتی ہے. جتنے بھی افراد آپ کے اور دریا کے درمیان تھے، ان کی سکت نہیں تھی کہ آپ کا راستہ روک سکتے. آپ ان کو واصل جہنم کرتے ہوئے دریا میں اپنے گھوڑے کو اتارتے ہیں، اور جب آپ نے دریا میں اپنے گھوڑے کو اتارا تو اس وقت آپ پر ایک اور عجیب سی کیفیت طاری ہونا شروع ہو جاتی ہے. آپ پانی کی طرف نظر کرتے ہیں، اپنے ہاتھ کو اب خود جھک کر، ہاتھ بڑھا کر پانی میں سے، دریا میں سے ایک چلو اٹھاتے ہیں، اس پر تھوڑی دیر نظر کرتے ہیں، اس کے بعد اپنے چہرے کا رخ اس طرف پھراتے ہیں کہ جہاں امام حسین علیہ السلام میدان کربلا میں کھڑے ہیں، اور وہ الفاظ ادا کرتے ہیں کہ اے پانی، اگر حسین کے لب اور حسین کے بچے تجھ سے سیراب نہیں ہو سکتے تو عباس کے ہونٹ جتنے بھی پیاسے ہوں، لیکن تجھ کو میں نہیں چھو سکتا. آپ اس پانی کو دوبارہ دریا میں گراتے ہیں بغیر اپنے لبوں کو تر کیے ہوئے، مشکیزے کو پر کرتے ہیں، دریا سے باہر نکلتے ہیں، لیکن اتنے وقفے میں عمر سعد لعین نے دستوں کے دستے روانہ کر دیے اس ہدایت کے ساتھ کہ خیموں تک پانی نہ پہنچنے پائے. ان کو خصوصی ہدایت ہی تھی کہ قیام حسینی تک پانی نہ پہنچنے پائے. جس طریقے سے بھی ممکن تھا جناب عباس علمدار پر حملے شروع ہو گئے، تیر، تلوار، پتھر، نیزے، یہاں تک کہ ان سے لڑتے لڑتے، کیونکہ جناب عباس کے لیے اب دو مسائل تھے. اب ان کی فکر اس بات کے لیے نہیں تھی کہ اپنے بدن کو بچائیں، اب ان کی فکر اس بات کی زیادہ تھی کہ مشکیزے کو محفوظ رکھیں. اور اس دوہری توجہ کی بنا پر لعینوں اور اشقیہ کو موقع مل گیا کہ وہ آپ سے قریب ہو سکیں، اور کسی لعین نے اس موقع کا فائدہ اٹھاتے ہوئے آپ کے داہنے بازو پر وار کیا، جس کی وجہ سے آپ کا داہنا بازو آپ کے جسم اقدس سے منقطع ہو گیا. عباس علمدار نے پہلی توجہ مشکیزے کو سنبھالنے پر کی اپنے بائیں بازو سے، لیکن اب اگر آپ اپنے بائیں بازو سے مشکیزے کو سنبھالیں گے تو پھر جنگ کس ہاتھ سے کریں گے؟ اب آپ ان تیروں اور تلواروں کے اثر سے زخمی ہوتے چلے، یہاں تک کہ تھوڑی دیر کے بعد آپ کا بایاں بازو بھی منقطع ہوا. آپ نے اس عالم میں رجز پڑھے اور کہا کہ خدا کی قسم، اگر میرا داہنا بازو قطع ہوتا ہے، اگر میرا باہنا بازو قطع ہوتا ہے، نہ میں اپنے دین کی حمایت سے باز آؤں گا، نہ میں سبت نبی مرسل کی نصرت سے باز آؤں گا جو حق ہے اور صادق و امین ہے. اور پھر بالآخر ایک تیر آ کر مشکیزے کو چھید دیتا ہے، اور جب پانی بہنا شروع ہو جاتا ہے تو ان کٹے ہوئے بازوؤں کے ساتھ عباس اپنے رخ کو دریا کی طرف دوبارہ موڑ لیتے کہ میں نے بی بی سکینہ سے جو وعدہ کیا تھا، اب اگر وہ وعدہ پورا نہیں ہو سکتا تو میں اب سکینہ کو جا کے اپنا چہرہ بھی نہیں دکھانا چاہتا. اور نمعلوم ان کٹے ہوئے بازوؤں کے ساتھ عباس کس طریقے سے زمین پر تشریف لائے، امام حسین علیہ السلام کو صدا دی، اے مولا میرا آخری سلام قبول کریں. اور اس وقت امام حسین علیہ السلام نے جب اس صدا کو سنا، اپنے مقام سے حرکت کی اور ایک عجیب جملہ ارشاد فرمایا کہ اے میرے بھائی، تیرے دنیا سے جانے سے حسین کی کمر شکستہ ہو گئی. وَلَعْنَةُ اللَّهِ عَلَى الْقَوْمِ الظَّالِمِينَ رَبِّ اشْرَحْ لِي صَدْرِي وَيَسِّرْ لِي أَمْرِي وَاحْلُلْ عُقْدَةً اللهم صل على محمد وآل محمد
وآل محمد.
دی احسن بھائی، اگر نوحہ کوئی ساتھ پڑھنا چاہیے.